नमस्कार, हार्दिक स्वागत छ यहाँहरू सम्पूर्णलाई। सुदूरपश्चिमको आवाज हो यो दिनेश एफएम 93.8 मेगाहर्ज को कार्यक्रम तातो बहसको पर्खाइमा बस्नुभएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्न चाहन्छु। कार्यक्रम प्रस्तुत मनोज राजधानुक। हामी पछिल्लो समय स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिसँग हामीले विचारहरू प्रस्तुत गऱ्यौँ, किनभने उहाँहरूका चुनौतीहरू धेरै होलान्, अवसरहरू पनि छन्, किनभने उहाँहरूले आफूलाई सुधार्ने मौका पनि मिल्नेछ यो 5 वर्ष कार्यकालमा, र उहाँहरूले जनताका लागि काम गरेर देखाउने यो सुवर्ण अवसर, किनभने इतिहासमा 20 वर्षपछि यसरी एउटा स्थानीय तह सिंहदरबारको अधिकार गाउँ गाउँमा आएको छ, र ती अधिकारलाई प्रत्यार्जन गर्नु छ, अधिकारलाई लागू गर्नु छ भने अर्कोतिर विकासको जुन गति सुस्त थियो अहिलेसम्म जनताले महसुस गर्न पाएनन्, अब महसुस गर्न पाउलान् र उहाँहरूको जिम्मेवारी बडो महत्त्वपूर्ण हुनेछ। यो त एउटा भयो पाटो, र अर्को विषय यतिखेर बडो चर्चाको विषय के बन्यो भने अब चारैतिर सबैले अब प्रदेशको चुनावको चर्चा एकातिर छ भने सङ्घको चुनावको चर्चा पनि अर्कोतिर छ, र प्रदेशको चुनावको सन्दर्भमा कुरा गर्ने हो भने अब पार्टीभित्र थ्रेस होल्डको कुराहरू पनि आएको छ, पार्टीहरूलाई 1.5% थ्रेस होल्ड लाग्ने कुरा बाहिर आइसकेको छ भने अर्कोतिर प्रदेशको चाहिँ राजधानी कहाँ हुने त यो बडो महत्त्वपूर्ण बहसको विषय बनेको छ पछिल्लो समय। र विभिन्न सामाजिक सञ्जालमा स्टाटसहरू हेर्ने हो भने कसैले डोटीको माग गर्दै हुनुहुन्छ, कसैले डणेलधुरा भन्दै हुनुहुन्छ, कसैले मैनगर माग्दै हुनुहुन्छ भने कसैले चाहिँ अतरियालाई राखिनुपर्छ भन्ने बहस भइरहँदा हामीले पनि यो विषयलाई चाहिँ बडो महत्त्वपूर्ण विषय अब उठाउँदैछौँ, किनभने प्रदेशको राजधानी स्रोत साधन र यहाँको चाहिँ भौतिक पूर्वाधारलाई हेर्ने भने सबैका लागि उचित कता हुनसक्छ, यी यावत विषय बहसको विषय बन्नेछ। अब अर्को विषय हाम्रा लागि जनप्रतिनिधिले कसरी काम गर्नु पर्ला, उहाँहरूका चुनौती अवसर के हुनसक्छन्, यसै विषयमा आज रहेर हामी बहस यो विश्लेषण गर्दैछौँ, र आज हामी चुनावको समीक्षा पनि गर्दैछौँ। एकजना वरिष्ठ पत्रकार हुनुहुन्छ आज हामीसँग, जसले लामो समय पत्रकारिता क्षेत्रमा आफ्नो अनुभव निखार्नु भएको छ भने यो चुनावको दौरानमा उहाँले फिल्ड भिजिट गर्दै प्रत्येक ठाउँ ठाउँको लाइभ अपडेट पनि गराउनु भयो एभेन्यू टेलिभिजनमा। आज हामीसँग वरिष्ठ पत्रकार हिक्मत रावल हुनुहुन्छ हामीसँग स्टुडियोमा, उहाँसँग ढिला नगरिकन यो जनप्रतिनिधिसँगको समीक्षा र पछिल्लो समय प्रदेशको राजधानी र अन्य सन्दर्भमा रहेर हामी कुराकानी जोड्दैछौँ। हिक्मत रावललाई म जोड्न चाहन्छु, स्वागत छ सर यहाँलाई, नमस्ते।
धन्यवाद नवराजी,
आराम हुनुहुन्छ?
आरामै छु।
चुनावबाट अलिकति विश्राम पाइयो अब?
पक्कै पनि, यो 2-4 दिनको अलिकति त्यो तनाव होइन, चुनावमा स्वाभाविक रूपमा त्यो हुने नै भयो, अब त फेरि पहिलाकै अवस्था।
कतिको गाह्रो भयो त यो चुनावमा एउटा पत्रकारिता गरिरहँदा, रिपोर्टिङ गरिरहँदा, ठाउँको ठाउँ लाइभ अपडेट गर्दा कतिको सकस भोग्नु पर्यो?
होइन, यो स्वाभाविक प्रक्रिया हुन्छ, जब देशमा चुनाव हुन्छ, यो लोकतन्त्रको एउटा चाहिँ आधारशिला, तब तब एउटा आम सञ्चारकर्मी कर्तव्यबोधका साथ अगाडि बढ्ने भयो फिल्डमा, होइन? त्यही हामीले पनि गऱ्यौँ। स्वाभाविक नै यस्तो चुनाव भइराख्दाखेरि अलिकति अघि पछि भन्दा व्यस्तता बढ्ने भयो, किनकि रिपोर्टिङ गर्नुपर्ने भयो, बुथ बुथमा गएर चाहिँ एभेन्यू टेलिभिजन लाइभ पनि गऱ्यो, यसले गर्दाखेरि व्यस्तता बढ्ने नै भयो।
हिक्मत सर, 20 वर्षपछि धेरैले शङ्का उपशङ्का गरेका थिए चुनाव हुन्छ कि हुँदैन, अन्तत हामीले त जनप्रतिनिधि पायौँ।
त्यही त नवराजी, मलाई के लाग्छ भने यो युगान्तकारी परिवर्तनको सङ्घारमा यति बेला चाहिँ नेपाल हो, हामी त्यो सङ्घारमा उभिएका छौँ। तपाईँले भन्नुभयो 20 वर्षपछि नेपालमा पहिलोपटक स्थानीय तहको निर्वाचन भयो, हुन त योभन्दा अगाडि स्वायत्त शासन ऐन 2055 चलाएको थियो देश चाहिँ, स्थानीय निकायको चुनाव त भयो, तर स्थानीय तहको चुनाव चाहिँ पहिलोपटक हामीले चाहिँ भोग्यौँ, र दोस्रो चरणको निर्वाचन सम्पन्न भइसक्दाखेरि हामीले ती जननिर्वाचित प्रतिनिधिहरू पनि पायौँ, यो खुसीको कुरा हो। तर मलाई दुःख कहाँनिर लागिराखेको छ भने, एउटा आश्चर्य एउटा चाहिँ कौतूहल त कहाँनिर लागिराखेको छ भने, के नेपालका राजनीतिक दलहरू जसले यो चुनाव गर्न भ्याए, चाहेर वा नचाहेर या बाध्यताले जेसुकै हुनसक्छ, उनीहरूले चाहेको राज्यको पुनर्संरचना यही हो त, पुनर्संरचना यही हो त भन्ने प्रश्न चाहिँ पेचिलो बन्दैगएको छ। किनभने तपाईँले अहिले हेर्न सक्नुहुन्छ, अहिले अधिकारका कुराहरू, जब स्थानीय तहको अधिकार कटौती गर्ने सवालमा बहस चलिरहेको छ
नि,
यो भनियो 22 अधिकार दिइयो भनियो, योभन्दा त सिंहदरबार गाउँसम्म पुग्यो भनियो होइन,
अनि
घर दैलोमा आयो भनियो, तर अब जननिर्वाचित प्रतिनिधिहरूका अधिकारहरू, अझ भन्नुपर्दा स्थानीय तहका अधिकारहरूलाई चाहिँ प्रदेशले नियन्त्रण गर्ने र त्यसलाई अझ कहीँ न कतै सीमित दायरामा राख्ने, यो भने के हो भने, स्थानीय तहको निर्वाचन, स्थानीय तहको जनप्रतिनिधि भनेका त लोकतन्त्रका फाउन्डेसन हुन् नि, आधारशिला
हुन् नि,
त्यही आधारशिला त्यही जगलाई कमजोर बनाइयो भने यो देशमा दलका नेताहरूले, प्रमुख राजनीतिक दलहरूले गर्न खोजेको के हो भन्ने विषय फेरि उहाँहरूको नियतमाथि चाहिँ प्रश्न उठाउनुपर्ने बेला भएको छ। तर पनि तपाईँले भने जस्तै के हो भने, चुनाव भयो नसोचेको, धेरैले चाहिँ के विश्लेषण गरेका थियो भने, कहाँ सम्भव छ र यो
नि
हुँदै हुँदैन भन्नेलाई चाहिँ पछिल्ला सरकारले चाहिँ एउटा चाहिँ गतिलो जवाफ चाहिँ दिएको छ तर चुनौती त अझै पनि बाँकी छन् नि
अनि
प्रदेश नम्बर दुईको बाँकी छ
अझ त्यो गर्न बाँकी छ
त्यो धेरै कुराहरू बाँकी भावनाले अब विशेष त के हो भन्दाखेरि चुनाव त भयो अब कार्यान्वयन यिनीहरूले कसरी गर्छन् भन्ने प्रमुख विषय हो यो विषयमा फेरि हामी जाउँला
जस्तै यो यो विषयमा ठ्याक्कै प्रवेश गरिरहँदा भिक्मत सर हामीले किनभने योभन्दा पहिले चुनावभन्दा पूर्व पनि हामीले बहस गऱ्यौँ कि स्थानीय निकाय र स्थानीय तहमा धेरै डिफ्रेन्स छ भास्ट हामीले चाहिँ त्यो विषयमा बहस पनि गऱ्यौँ तर पछिल्लो समय जनताले निर्वाचित गरेपछि अब फेरि जनताका माग के देखिए भने म हिजो पहिलो दिन हाम्रा मेयर साहबको त्यो कार्यकक्षमा पुगिरहँदा मैले पोस्ट पनि गरेँ जति पनि उहाँका शुभेच्छुक भनौँ जनता भनौँ अहिले पनि हामी ग्राभिलको माग गरिरहेका डुबानका समस्या छन् यिनै मागहरू गर्दै हामी चाहिँ अहिले पनि जनप्रतिनिधिलाई हामीले पुरानै शैलीमा हेरे जस्तो मैले फिल गरेँ तपाईँले के देखिरहनु भएको छ के महसुस गर्नुभयो
हाम्रो बाध्यता पनि हुन गयो राजी हामीले के पायौँ यो बिचमा तपाईँहरूले हामीले के पायौँ खानेपानी सडक बिजुली के पायौँ के पूर्वाधारहरू हामी त बिलक बन्दमा परेका यो सहरका नागरिक हौँ मर्न नसकेका र धेरै आलिसानी जिन्दगीमा बाँच्न पनि नसकेका यो सहरका नागरिकले हामीलाई त एउटा ग्राभल पनि भए पुग्यो एउटा सानो मेरो चाहिँ पानी नआउने धारामा पानी दिइदिए पनि पुग्यो भन्ने यी मागहरू आउनु अहिलेका लागि स्वाभाविक हो किनकि हामीले त्यो समस्याबाट पनि गुज्रिराखेका छौँ धरणीवासीहरू त अहिले त्यही अवस्थामा चाहिँ गुज्रिराखेका छौँ त्यो स्वाभाविकै हो तर पनि अब तपाईँले भने जस्तै के हो भने जस्तो नृपवडजी आउनुभयो उपमेयर सुशीला मिश्र निर्वाचित हुनुभयो यो एउटा ऐतिहासिक अवसर पनि हो उहाँहरूका लागि होइन इतिहासको एउटा यस्तो कालखण्डमा हुनुहुन्छ कि उहाँका लागि अवसर पनि त्यत्तिकै छ चुनौती त्योभन्दा बढी छ भनेको जनताका अपेक्षाहरू चाहिँ अब बढे हिजो उहाँहरूले जे बाचा कसम गर्नुभएको छ नि घर दैलोमा जाँदाखेरि अब हुन त उहाँहरूले गर्छौँ भन्नुभएको छ त्यो प्रतिबद्धता हिजो मात्रै भन्दाखेरि हामी देखाउँछौँ यो पाँच वर्षमा चाहिँ के गरेर देखाउँछौँ भन्नुभएको छ तर अब यो कहीँ ब्ल्याङ्क चेक नहोस् भन्ने चाहिँ हो यो कहीँ मतदातालाई दिएको ब्ल्याङ्क चेक भयो भने त्यो राम्रो हुने छैन तर आशा के गर्न सकिन्छ भने अब सबै आलोचना टिप्पणी नकारात्मक भावले मात्रै हेर्नु हुँदैन भन्ने मेरो बुझाइ हुन्छ
किनभने
अब आशा गरौँ न जननिर्वाचित प्रतिनिधिहरूले के राम्रो गर्लान् हेरौँ न अहिले नै धेरै टिका टिप्पणी उहाँहरूको बारेमा जसरी भइराखेको छ यो पनि मलाई लाग्छ राम्रो होइन जस्तो लाग्छ
भने
अरूको आलोचना अरूको टिका टिप्पणी मात्रै गर्ने तर आफूलाई नहेर्ने सिएच कोलीले भन्छन् समाजशास्त्री के भन्छन् भने पहिला अरूको बारेमा टिप्पणी गर्नुभन्दा पहिला आफूलाई ऐनामा हेर भन्छ समाज एउटा ऐना हो त्यो दर्पणमा हेर आफूलाई भन्छ तर यसरी हेर्दाखेरि पक्कै पनि हिजोको दिनमा दलका यिनै मान्छेहरूले चाहिँ कमजोरी गरेकै हुन् धेरै संयन्त्रमा बस्दा होस् या अघि पछि कमजोरी गरेकै हुन् तर अब
त्यसले
अब सुरु भएको छ खेल अब सुरु भयो वास्तवमा अब कोले जित्ने हार्ने
खेल त अब सुरु भयो
हो अहिले सुरु भयो भनेपछि अब काम गर्न दिउँ
हेरौँ
यदि भएन उहाँ नायक बन्ने कि अब खलनायक बन्ने कस्ता पात्र बन्ने
अहिले धेरै एउटा चर्चामा रह्यो सर यो नगरपिता भन्ने शब्द बडो फेमस भइरहेछ भाइरल भइरहेछ बजारमा या भनौँ फेसबुक स्टाटसमा यो किसिमका प्रचार पनि भइरहेछ ठिक छ खैर त्यो एउटा अब पिता बन्नुहोस् नबन्नुहोस् उहाँले अब गर्न सक्नुहोस् नसक्नुहोस्
त्यो नगरपिता भने त यो विशेषण थपिदिएको मात्रै हो होइन अब नगरपिता अब स्टेटम्यानसिप भने जस्तै हो कि राजनेता कि राजनेता भने जस्तै त्यो स्थितिमा पुग्नलाई त धेरै काम
नगरपिता भने शब्द युज गरेर देखेर क्या
त्यो त्यो चाहिँ अब विशेषण थपिदिएका हुन् वास्तवमा उहाँ नगर प्रमुख अहिले चाहिँ संविधानले दिएको उहाँको पदीय त्यो चाहिँ जिम्मेवारी भनेको नगर प्रमुख नगर उपप्रमुख हो र भोलि साँच्चीकै उहाँले चाहिँ
यो सहरलाई देखाउनु भयो
समृद्ध बनाए यो सहरका नागरिकको अपेक्षा अनुसार चाहिँ काम गरे भने पक्कै पनि त्यो उहाँहरूले होइन यही सहरका मान्छेले चाहिँ
नगरपिता सम्मान
मान्न सक्छन् तर अहिले नै नगरपिता भनेर चाहिँ अब कसैले भनिदियो भने त्यसमा किन भन्नुभयो भनेर भन्न सकिँदैन
होइन
उहाँहरूले चाहिँ पाउने कुराहरू हो भोलि उहाँहरूले कामले देखाउने विषय हो आज पृथ्वीनारायण शाहलाई हामीले के भन्यौँ
राष्ट्रनायक भन्यौँ
भन्यौँ नि
राष्ट्रपिता भन्यौँ
त्यत्रो गऱ्यौँ नि त्यो भने उहाँको कामले देखाएको विषय हो होइन त्यसैले भोलिको इतिहास उहाँ इतिहास कोर्ने बेला हो उहाँले चाहिँ भने नि यो यो सुवर्ण अवसर छ नृपवडज्यू सुशीला मिश्र जति पनि जननिर्वाचित प्रतिनिधिहरू 19 वटा भनौँ न यो सुनौलो अवसरको उहाँले चाहिँ कसरी चाहिँ प्रयोग गर्नुहुन्छ भन्ने विषयमा चाहिँ भोलि उहाँहरूलाई कसरी हेर्ने भन्ने कुराको निर्क्यौल हुन सक्छ नवराज
जस्तै हिक्मत सर हामीले यो बहस पनि धेरै एङ्गलबाट गऱ्यौँ धेरैले भने हाम्रो एङ्गल पनि फरक गयो हामीले एनालाइसिस के गरेका थियौँ भने काङ्ग्रेसका उम्मेदवार र गोपाल हमालको प्रतिस्पर्धा भयो भने सम्भवतः त्यहाँ बलियो आधार भने एमालेलाई प्रवेश गर्न सजिलो हुन्छ किनभने एमालेको राम्रो छ अहिले पछिल्लो समय देशभरि जनलहर छ हामीले एउटा विश्लेषण त्यो गर्यौँ अर्को विश्लेषण हामीले के गर्यौँ भने यदि गोपाल हमाल र यी तिनजना जो चाहिँ पहाडी समुदायका छन् थारूको मत यताउति जाने होइन भने उहाँको आउने सम्भावना छ भनेर एउटा त्यो विश्लेषण भयो बाहिर दोस्रो विश्लेषण के भयो भने असम बाजुरा र दलितको भोट दायाँ बायाँ जाने होइन भने निरपोट पनि आउन सक्नुहुन्छ है भने यो एङ्गलहरूबाट विश्लेषण भयो कुन एङ्गलले चाहिँ यहाँ चाहिँ महत्त्वपूर्ण कडीको काम गर्यो त
भनेपछि चुनाव भएपछि स्वाभाविक रूपमा अब यो सन्दर्भ जारी नै रहन्छ किनकि तातो बहसकै कुरा भयो अब यसमा तपाईँले भने जस्तै त्यस्तो खालको विश्लेषकहरू जो आफूलाई विश्लेषक ठान्दछन् उनीहरूले विश्लेषण के गरिराखेका थिए भने एकातिर स्वतन्त्र उम्मेद्वार गोपाल हमाल यसरी अगाडि बढिराख्दाखेरि उनले कङ्ग्रेसको अधिकतम मत काट्नेछन् र त्यो बिचमा एमाले चाहिँ स्थान आफ्नो जमाउनेछ भन्ने एउटा खालको त्यो अर्को यो तिन थरीको लडाइँ दुई थरीको लडाइँमा तिन थरीको लडाइँ भनौँ नेपाली कङ्ग्रेस एमाले र स्वतन्त्र उम्मेद्वारले पनि त्यसरी टक्कर दिइराखेका बेला जो हामीले 27-28 हजार मत चाहिँ
काउन्ट गरिसक्दा
मात्रै छ भनेका थियौँ कतै त्यो पो हुँदैन हुन्छ कि भन्ने एउटा त्यो भएको थियो
एनालाइसिस थियो
तर त्यो विश्लेषण सही देखिएन अहिले चाहिँ जो जसले अनुमान गरेका थिए आकलन अड्कलबाजी गरेका थिए त्यो भएन तर अब निरपोडकै सवालको कुरा गर्दाखेरि पनि गोपाल हमालकै कुरा गरौँ गोपाल हमाल त प्राविधिक रूपमा हारे होला नि तर उनको मुद्दा त जारी छ निरपोडको विषयमा कुरा गर्दाखेरि म त के भन्छु भने निरपोड व्यक्ति जितेका हुन् यो कसैलाई दुःख लाग्ला त्यो पार्टीलाई कसैलाई दुःख सुखसँग हामीलाई मतलब भएन तर मेरो
विश्लेषण
मेरो विचारले के भन्छ भने निरपोड व्यक्ति जितेका हुन् पार्टी होइन त्यहाँ चाहिँ कसैले चाहिँ छाती फुलाउन सक्छ हामीले चाहिँ जितेको हाम्रो पार्टी भनेर तर निरपोडको आफ्नै कारणले हुन त उनका विगतमा उहाँमाथि
उहाँको व्यक्तिगत
हाइट
भन्नु
समीकरण हुन गयो दलित समुदाय जो
अहिलेसम्म
अझ सुदूरपश्चिमको कुरा गर्दाखेरि आफूलाई हेपिएको पिछडिएको दबाइएको भन्ने ठान्दछ र त्यही स्थितिमा छ आफ्नै देशभित्र पनि अनागरिक जस्तो भएर बसेका छौँ भन्ने अनुभूति उनीहरूले हामीसँग पनि बेला बखत भन्ने गर्छन् वास्तवमा दलितका अधिकार खोइ भन्ने विषय त
अहिले पनि बहसको विषय छ
प्रश्न छ नि त तर यहाँनिर के भइदियो भने एउटा भाग्य भनौँ या एउटा त्यस्तो समय हुन गयो निरपोडलाई चाहिँ आम दलित समुदाय एक हुनु कतै न कतै भेगीय रूपमा पनि अछाम बझाङ सबै चाहिँ रूपमा आउनु र उनको गाउँसम्मको एउटा सङ्गठन पनि देखियो त्यो चाहिँ यो भन्ने पर्छ कतिपयलाई चाहिँ यो नराम्रो पनि लाग्ला तर त्यो स्थितिले गर्दाखेरि उहाँको जित भयो यहाँनिर चाहिँ नेपाली कङ्ग्रेस जित्ने भयो त तपाईँको डिफ्रेन्स हेर्नु न यहाँनिर पनि
सुशीला मिश्र भट्टराईको
मत र निरपोडले पाएको मतलाई मात्रै हामीले हेऱ्यौँ भने कङ्ग्रेस कहाँ छ अथवा चाहिँ निरपोड कहाँ छन् भन्ने देखिन्छ तर पनि यहाँनिर तपाईँले भने जस्तै गोपाल हमालको कुरा गरौँ हामीले स्वतन्त्र विश्लेषण गर्ने हो
होइन गोपाल हमालको विषयमा म आउला आउला हामी आउला हेर्नुहोस् सर मैले के भने कङ्ग्रेसभित्रैको अन्तर्घातले पनि त निरपोडले मत नपाएर त्यो स्वतन्त्र उम्मेद्वार गोपाल हमाललाई गयो भन्ने पनि अहिले पनि विश्लेषण हुन्छ हिजो मात्रै मैले टेलिभिजन र रेडियोमा बहस गरिरहँदा उहाँले के भन्नुभयो भने मेरो पपुलारिटी भन्दा नि मैले सङ्गठनका लागि काम गरेको म नेपाली कङ्ग्रेसमा लामो समयदेखि लागेको व्यक्ति यसर्थ पनि जनताले चाहिँ मलाई न्याय गर्यो भन्ने एउटा
मैले निरपोडलाई देखाएको के हो भने उहाँहरू हिजो संयन्त्रमा बस्दाखेरि धेरै राम्रो गर्नुभयो भन्ने मलाई लाग्दैन निरपोड बस्नुभयो र धेरै दलका मान्छेहरू बस्नुभयो र गर्नुपर्ने काम पनि गर्न सक्नु भएन सम्पत्ति करदेखि लिएर उहाँहरूकै पालामा यो निरपोडलाई मात्रै यो आलोचना होइन कि त्यहाँ बस्ने सबै संयन्त्रका मान्छेहरू जो जनताका प्रतिनिधिका रूपमा त्यहाँ गएका थिए उनीहरूले के गरे भन्ने विषय त प्रश्न त उठिराखेको थियो नि त अहिले पनि उठ्छ नि अब त्यो धुम्लिएको छविलाई उज्यालो बनाउने अब चुनौती उहाँहरूलाई हो तर निरपोडको विषयमा कुरा गर्दा के हो भने उनी इमान्दार मान्छे चाहिँ देखिन्छन् तर उनी कार्यकर्ताको वरिपरि घुम्छन् कार्यकर्ताले उनलाई बिलखबन्दमा पार्छन् भन्ने एउटा चाहिँ यस्तो आलोचना भइरहेको छ निरपोडको विषयमा अब पनि निर्वाचित भइसकेपछि निरपोडको विषयमा एउटा चुनौती के हो भने आफू इमान्दार हुँदा हुँदै पनि उसले चाहिँ बुझ्न सकेन समाजलाई आफूलाई र तिनै कार्यकर्ता होइन
पार्टी भक्त भनौँ न
पार्टी भक्तहरू अझ तपाईँले भने त्यही पार्टी भक्त या त्यही आफ्नो स्वार्थलाई मात्रै केन्द्रित राखेर त्यो पदाधिकारीको वरिपरि घुम्ने त्यो बिचमा चाहिँ फेरि रुमल्लिनु भने उहाँलाई गाह्रो हुनसक्छ होइन नत्र अब मलाई के लाग्छ भने अब निरपोडले धेरै राम्रो काम गरेकै कारणले उहाँलाई चाहिँ निर्वाचित गरी भएका हुन् भनेर भन्न नसकिएला उहाँको पार्टीभित्रको एउटा आफ्नो सङ्गठन र दलित समुदायको उहाँप्रतिको सहानुभूति अब उसै पनि एउटा दलित समुदाय मैले अघि पनि भने पिछडिएको समुदायबाट एउटा यो त इतिहास पनि हो नि सबैलाई खुसीको कुरा पनि हो मैले भने आलोचना मात्रै अब गरेर भएन
अब काम गर्न दिउँ
अब त्यो कुरा पनि हेर्नु पऱ्यो अब दलित समुदायको एउटा युवा आएछ काम गर्न दिउँ हेरौँ न त अब 5 वर्षको अवधि होइन भने भोलि त छँदैछ नि, अब त उहाँहरूलाई गाली गर्न सिंहदरबारको पर्खाल लाग्नु पर्दैन नि, अब त अब गाउँघरमा छन्, उहाँले गरेका प्रत्येक काममा जनताको नजर हुन्छ, सञ्चारको नजर हुन्छ। अझ आजका चाहिँ भने नि, अब जस्तो अहिले दोस्रो तेस्रो नम्बरमा आएका उम्मेदवारहरू हुनुहुन्छ, उहाँको एउटा सङ्गठ आफू एउटा बलियो रूपमा हुनुहुन्छ, उहाँहरू पनि उहाँहरूसँग पनि थुप्रै मान्छेहरू छन् भने चाहिँ खबरदारी त अब सुरु भयो के। हिजो त कर्मचारीले चलाएको देश थियो, आज जनप्रतिनिधिले चलाउँदैछन्, अब खबरदारी सुरु भयो। अब वास्तविक ती को हुन्, नृपवर्णहरू को हुन्, सुशीला मिश्र को हुन् या अरू को हुन् भन्ने विषय अबको हिसाब किताब, अब नाफा नोक्सानको हिसाब किताब अब सुरु हुन्छ नवराजी। त्यसैले अब हामीले चाहेको के हो या यो नगरवासीले चाहेको के हो भने, अब जस्तो स्वतन्त्र हमालको अहिले चर्चा छ नि, गोपाल हमालको कुरा गरौँ, 11,000 भन्दा बढी, 11,500 भन्दा मत ल्याए, यो चान्छु नि मत हो त
होइन,
यो त वास्तवमा त परिवर्तनको पक्षमा हो नि त यो मत, यो गोपाल हमाललाई भन्दा पनि कतिपय गोपाल हमाललाई नचिनेका मान्छेहरूले मत दिए। गौरी गङ्गामा गोपाल हमाललाई मत खस्यो मेयर पदमा,
अनि जिल्लाभरि खसेको छ,
यो आश्चर्य हो कि होइन? भनेपछि त्यो मत किन गयो भने दलहरूले यो बिचमा केही पनि गर्न सकेनन्, के गरे त यिनीहरूले, सडक बनाउन सकेनन्, ढल निकास गर्न, सामान्य कुरा गरौँ, धनगढीको कुरा गर्दाखेरि यस्तो चाहिँ यो यस्तै छ, अतिक्रमणको विषय यस्तै छ, यिनीहरूले के गरे भन्ने विषयमा एउटा गोपाल हमाल के गर्न सक्छन्, उनको विगत उनको पृष्ठभूमि पनि के देख्यो भन्दाखेरि, सुदूरपश्चिमको अभियन्ता भनेर उनले चाहिँ सुदूरपश्चिमलाई वास्तवमा राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा चिनाउने उनको प्रयास र उनको आफ्नो व्यक्तिगत विचार, व्यक्तिगत उनको लगाव र व्यक्तिगत उद्योग धन्दा या उद्योग वाणिज्यसँगको राजनीति गर्दाखेरि पनि जस्तो उनीहरूले अनुशासन एउटा विचार र एउटा दृढ संकल्पका साथ एउटा काम गर्ने शैली एउटा स्थापित गरिदिए, त्यसले उनलाई पत्यायो र अब गोपाल हमाल केही गर्छन्, यो सहरका लागि केही गर्न सक्छन्, अरूभन्दा तुलनात्मक रूपमा यो दलका उम्मेदवारभन्दा गोपाल हमाल गर्न सक्छन् भनेर न
त्यो गोपाल हमालले अस्ति मसँग अन्तर्वार्ता दिँदा, उहाँले समीक्षा गर्दा, 6 भोट दललाई माग्नु नै मेरो लागि ठुलो घात भयो भन्ने उहाँले चाहिँ मैले आत्मघाती गरेर रहेछु भनेर उहाँले स्वीकारिसक्नु
होइन, त्यो टिप्पणी अहिले पनि भइराखेको छ। अब गोपाल हमालको उहाँले पनि हामीसँग मिडियासँग कुरा गर्दाखेरि भन्नुभएको छ, म दलको खिलाफमा होइन, होइन म कुनै दलको विरोधी होइन,
नारा जुन थियो नि त्यो गलत भयो भनेर,
जुन उहाँलाई नै त्यो गाह्रो भयो भनेर चाहिँ त्यस्तो पनि अहिले भइरहेको छ, धेरै मान्छे पनि अलमलमा परे, 6 भोट दललाई एकातिर दलका उम्मेदवारको विरुद्धमा चाहिँ, उम्मेदवारको विरुद्ध भन्दा पनि अब त्यसलाई कसरी बुझ्ने, तिनै उम्मेदवारहरूसँग भिड्नु परेको छ। अनि गोपाल हमाल के भन्नुहुन्छ भने 6 भोट दललाई 1 भोट मलाई दिनुहोस् भन्दाखेरि, त्यही नाराले गर्दाखेरि गोपाल हमाललाई कहीँ न कहीँ अप्ठ्यारो पनि पार्यो।
अनि त्यो मत हेर्दा पनि फर्स्टको 6 वटा मत चाहिँ, अब
फेरि बदरको मत हेर्नुभयो भने त्यो मकैको
बढी छ
अत्याधिक मत बदर भएको छ भन्दाखेरि, यो नाराले सुरुमा राम्रो गरियो भन्ने सोचिए पनि अहिले हेर्दाखेरि धेरै मान्छे, तपाईँ हामी त जान्छौँ नि त गाउँ, यो कुराले पनि अलमलमा पार्यो हामीलाई चाहिँ, 6 भोट दललाई भने के हो अथवा कहाँ हाल्ने हो, अब 1 भोट त दिउँ माथिबाट पनि सबै चाहिँ दललाई,
फर्स्ट माथिमा हाल्यो लास्टमा गएर तल हाल्यो सदस्यलाई दिइयो,
हेर्दाखेरि पनि मकैमा भोट हालिया छ होइन पहिलो, अनि माथिबाट पनि सबै 7 वटै मत चाहिँ माथि पनि गएको छ भनेपछि, अब त्यो गोपाल हमालले पनि बुझ्नु भयो होला
होइन,
सायद यो नारा गजब थियो, एक
6 भोट दललाई, पहिले
दललाई, दलको पनि सम्मान हो त्यो, उहाँहरूलाई दिनुहोस्
1 भोट मलाई दिनुहोस्,
देश चलाउने उहाँहरू पनि हो, तर उहाँहरूले राम्रो गर्न सक्नु भएन, म राम्रो गर्छु 1 भोट मलाई पनि दिनुहोस् भन्नुभएको हो, तर त्यही नाराले गर्दाखेरि मत घटाउने काम भयो कि भनेर अहिले विश्लेषण पनि गर्न थालिया,
सायद पहिलो भोट मलाई अरू भोट दललाई भने भए त्यहाँनिर केही फरक
फरक पर्न
सक्थ्यो, नारामा मिस्टेक भयो, ओके
उहाँहरूले चाहिँ त्यो
ठिक छ। अब यो समीक्षा गरौँला एकछिन, अब एमाले कहाँनिर कमी कमजोरी गरे यो विषय पनि हामी समीक्षा गरौँला, यतिखेर हामी सर्ट कमर्सियल ब्रेकमा जान्छौँ। आज हामीसँग वरिष्ठ पत्रकार एभेन्यूज टेलिभिजनका ब्युरो प्रमुख हामीसँग हुनुहुन्छ हिक्मत राहुल, उहाँसँग कुराकानीलाई म एकैछिनमा जोड्छु, यतिखेर छोटो कमर्सियल ब्रेकमा जान्छु।
सेती अञ्चल यातायात व्यवस्था कार्यालयको सूचना, 2073 साल चैत्र 27 गतेदेखि लिइएका मोटरसाइकल तथा स्कुटीको फारम भर्ने परीक्षार्थीहरूले लिखित परीक्षा यही मिति 2074 साल असार 31 गते शनिबारका दिन कैलाली बहुमुखी क्याम्पसमा हुने भएकाले सम्पूर्ण परीक्षार्थीहरूले सकल प्रवेश पत्र र नागरिकता लिई उपस्थित भइदिन हुन सम्बन्धित सबैमा यो सूचना प्रसारण गरिएको छ। समय बिहान 7 बजेदेखि बेलुका 5 बजेसम्म सेती अञ्चल यातायात व्यवस्था कार्यालय धनगढी कैलाली।
हार्दिक धन्यवाद धनगढी उपमहानगरपालिका वडा नम्बर 4 को स्वतन्त्र वडा अध्यक्ष पदमा मलाई मतदान गर्नुहुने सबै वडावासी दाजुभाइ दिदीबहिनीहरुलाई तपाईको अमूल्य मतका लागि हार्दिक आभार प्रकट गर्दै धन्यवाद दिन चाहन्छु। साथै धनगढी नगरको विकास र समृद्धिका लागि सधैं मेरो सहयोग समर्थन र रचनात्मक सुझाव रहने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा पनि आम मतदाताले यसैगरी सहयोग र समर्थन गर्नुहुनेछ भन्नेमा म आशावादी छु। धनगढी उपमहानगरपालिका वडा नम्बर 4 को वडा अध्यक्षको निकटतम प्रतिद्वन्दी बुद्धि बहादुर खड्का।
मिर्गौला तथा पिसाब नलीमा पत्थरी भएका बिरामीहरूको लागि सुवर्ण अवसर। अन्तर्राष्ट्रिय जगतमा ख्याति प्राप्त वरिष्ठ युरोलोजिस्ट मूत्ररोग विशेषज्ञ डाक्टर सञ्जय खड्की एमएस युरोसर्जनद्वारा मिनी पिसिएनएल दूरबीन पद्धतिद्वारा 5 mm को मसिनो क्वाल पारी मिर्गौला किडनी तथा पिसाब नलीको पत्थरीको शल्यक्रिया यही श्रावण 6 र 7 गते गरिने भएकोले इच्छुक बिरामीले यही श्रावण 4 गतेभित्र सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ। बिरामी जाँच्ने समय यही श्रावण 6 र 7 गते बिहान 10 बजेदेखि। स्थान नवजीवन अस्पताल प्राली धनगढी कैलाली 091-5212-233।
हार्दिक आभार। सुन्दर सुदूरपश्चिमको परिकल्पना गर्दै विकास र समृद्धि तथा परिवर्तनका पक्षमा लागेर मलाई मतदान गर्नुभएका र नगर्नुभएका सम्पूर्ण नगरवासी मतदाताज्यूहरूप्रति तपाईँको अपार सहयोगका लागि हार्दिक कृतज्ञता ज्ञापन गर्दै आभार प्रकट गर्दछु। साथै मेरो चुनावी अभियानमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी हातहरूलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु। धनगढी नगर क्षेत्रमा विजेता नगर प्रमुख उपप्रमुख वडाध्यक्षज्यूहरू सहित सम्पूर्ण जनप्रतिनिधिहरूलाई हार्दिक बधाई दिँदै हामी सबैको विकास र समृद्धिको अभियान निरन्तर चलिरहने विश्वास दिलाउन चाहन्छु। गोपाल हमाल, मेयर पदका निकटतम प्रतिद्वन्दी, धनगढी।
आदरणीय श्रोता पुनः यहाँहरू सम्पूर्णलाई स्वागत छ। कार्यक्रम तातो बहस सुन्दै हुनुहुन्छ। सुदूरपश्चिमको आवाज हो यो दिनेश एफएम 93.8 MHz। प्राविधिक रूपमा मलाई सहयोग गर्दै हुनुहुन्छ अनिल चौधरी हुनुहुन्छ आज, र म छु कार्यक्रम प्रस्तुत नवराज धानु। पनि आज हामी चुनावको समीक्षा र काङ्ग्रेसले कहाँनिर कमी कमजोरी गर्यो, एमाले कहाँनिर कमी कमजोरी गर्यो, प्रदेश नम्बर 7 नम्बर 1 पार्टी बन्यो नेकपा एमाले, 39 स्थानमा जित प्राप्त गर्यो, जहाँ चाहिँ स्थानीय तहमा चाहिँ जित प्राप्त गरेर पहिलो नम्बर बन्यो प्रदेश नम्बर 7, र त्यो विषयमा पनि हामीले बेला बखतमा भीम रावलदेखि लिएर लेखराज भट्टको पार्टीले 20-25 ल्याउँछ भन्दै हुनुहुन्थ्यो, उहाँहरूको पार्टी कम ल्याएको छ, नेपाली काङ्ग्रेस हामी पहिलो पार्टी बन्छौँ भन्थ्यो तर दोस्रो पार्टी बनेको छ, यावत विषयमा रहेर हामी कुराकानी गरिरहेका छौँ। हामीसँग एभेन्युज टेलिभिजनका ब्युरो प्रमुख एवं वरिष्ठ पत्रकार हिक्मत रावल हामीसँग हुनुहुन्छ, उहाँसँग कुराकानीलाई म पुनः जोड्न चाहन्छु। पुनः स्वागत छ रावल सर। जस्तै अहिले पछिल्लो समय प्रदेश नम्बर 7 अलिकति कुरा गर्नु पूर्व हामी यहाँ चाहिँ कुरा गरौँ। नेकपा एमाले यसरी प्रदेश नम्बर 7 पहिलो नम्बर पार्टी बन्यो यहाँलाई थाहा छ, कैलालीको यो धनगढी जहाँ चाहिँ सबैको ध्यान, केन्द्रको पनि ध्यान, उपमहानगरपालिका प्रदेश नम्बर 7 एक मात्रै, यो स्थानमा नेकपा एमाले कहाँनिर कमी कमजोरी गर्यो?
त्यही त नवराजी, जस्तो अब धनगढी उपमहानगरपालिकालाई त सबैले एउटा प्रतिष्ठाको
विषय
बनाएको थियो, जुङ्गाको लडाइँ
अनि
कसले उपमहानगरमा जित हासिल गर्ने भन्ने विषय त त्यो प्रचण्डदेखि लिएर भीमरावलदेखि लिएर शेरबहादुर देवको कसरत थियो। तर जसरी अहिले आएर चाहिँ अब नेकपा एमाले लज्जा बोध गर्नुपर्ने स्थिति आयो, वास्तवमा यो लज्जा बोध हो इतिहासको एमालेका लागि। जस धनगढी कुरा गर्दाखेरि 2051 सालको मध्यावधिमा त मैसूर पाठक 54 उसकै पोल्टामा गएको थियो होइन, बेला बखत यो आधार क्षेत्र मेरो पनि हो भन्ने नेकपा एमाले अहिले किन यसरी चाहिँ भाँसियो त, किन यसरी चाहिँ चौथो नम्बरमा आउनुपर्ने स्थिति आयो भन्ने विषय त
माओवादीभन्दा पनि पछाडि
पऱ्यो। यो उसले चाहिँ सोचेको थिएन, यो खेलमा मैले अघि भने नि यो गणितीय अङ्कगणितको यो खेलमा स्वतन्त्र उम्मेदवारले यसरी टक्कर दिइराख्दाखेरि त्यो खुसी भइरहेको थियो एमालेका नेता कार्यकर्ताहरू त, गोपाल हमाल लड्दाखेरि आफ्नो विजयको चाहिँ सुनिश्चित हुने भयो भनेर चाहिँ मख थिए,
सुरुवाती केही मत परिणाम हेर्दा उहाँहरू
के आकलन गरेका थिए भने गोपाल हमालले अधिकतम भन्दा अधिकतम मत काङ्ग्रेसका काट्नेछन्, तर त्यो हँसिया कङ्ग्रेसतिर मात्रै फर्किएन। आज गोपाल हमालको नाराले, उहाँलाई हेर्ने त्यो दृष्टिकोणले, उहाँले बनाएको छविले एमालेलाई पनि साफ बनाएकै हो नि त, त्यो त एमालेको मत पनि उहाँले चाहिँ म्याक्सिमम् काट्नु भएको छ नि, त्यो भने त्यसको आधार के हो, प्रमाणिक त्यो के हो भन्ने भित्र चर्चा एउटा विश्लेषकहरूले गर्ने विश्लेषण छलफल के हो भने गोपाल हमालले त आज एमालेलाई पनि त त्यो स्थितिमा पुर्यायो नि त, त्यो त हो नि त।
यहाँनिर
के भने अब जस्तो अब तुलनात्मक रूपमा उम्मेदवारको कुरा गर्दाखेरि पनि अहिले उठेर विषय के हो भने दुर्गादत्त जोशी आफैमा नराम्रा मान्छे होइनन्, शिक्षा क्षेत्रका एउटा राम्रो बनाएका व्यक्ति हुन्, तर नगर प्रमुखका रूपमा अहिले पछिल्लो पटक जसरी एमालेले उनले उम्मेदवार बनायो यहाँनिर गल्ती भयो, गल्ती गर्यो एमाले, त्यो ठाउँमा राम्रो उम्मेदवार बेटर क्यान्डिडेट भएको भए यो नगरमा वर्चस्व एमाले कायम राख्थ्यो।
मानिलिनुहोस् यहाँनिर राणा समुदायको नारदमुनि राणाको नाम जुन चर्चामा थियो नि उहाँलाई दिएको भए के हुन्थ्यो होला यहाँनिर,
त्यो पार्टीले दिएको भए के हुन्थ्यो, अब त्यो उहाँहरूले उहाँहरूको
समीक्षा गर्ने कुरा
तुलनात्मक रूपमा तपाईँ हामीले चाहिँ एउटा संसारकर्मीका हिसाबले यो क्षेत्रका एउटा नगरवासी हामी पनि बुझ्दछौँ नि कुन पार्टीको स्थान कहाँ के छ भन्दाखेरि तुलनात्मक रूपमा जुन स्थितिमा अहिले चाहिँ एमाले गुज्रियो त्यो स्थितिमा हुन्थेन होला, किनकि उहाँले चाहिँ नारदमुनि राणाले राणा थारू समुदायको मतलाई पनि चाहिँ आफ्नो पक्षमा पार्न सक्थे र स्थिति फरक हुन सक्थ्यो, त्यो त सम्भावना हो, मैले भने सम्भावनाको खेल हो, त्यो जता पनि जे पनि हुनसक्छ जति बेला पनि, तर हामीले अहिले भन्न सक्ने स्थिति के हो भने दुर्गादत्त जोशी कमजोर उम्मेदवार थिए तपाईँ हामीले मूल्याङ्कन विश्लेषण गर्दाखेरि पनि, तर एमालेलाई त्यो लागेको थिएन या त त्यो हार नै हो स्वीकार्नुपर्छ भन्ने हिसाबमा उहाँलाई उठाइएको थियो थाहा छैन, तर गोपाल हमाललाई अघि सारेर अथवा गोपाल हमाल मेयर पदमा लडिराख्दाखेरि मख पर्नेहरूले त्यो जित कसरी देखेका थिए थाहा भएन, तर उनी कमजोर उम्मेदवार थिए भनेर यो हाम्रो मात्रै बुझाइ होइन
अहिले आम पब्लिकले पनि
विश्लेषणको विषय नै त्यही भनेको।
तर एउटा कुरा के हुन्थ्यो भने सर हामीले विश्लेषण गऱ्यौँ हिक्मत सर के भन्दा एमालेको कार्यकर्ता भन्या एमाले भन्या एउटा राम्रो सङ्गठन भएको पार्टी हो, काङ्ग्रेस भन्या मास बेस पार्टी हो, यो हामीले विश्लेषण गरेको कुरा हो, र माओवादी भन्या एजेन्डामा विश्वास गर्ने पार्टी हो, यो विश्लेषण हामीले यथार्थ गरेर हो। यो सङ्गठन राम्रो भएको पार्टी जसको कार्यकर्ता दायाँ बायाँ जाँदै जाँदैन भन्ने पार्टी यसरी देशभरि जुन लहर आयो पहिलो नम्बर कहाँ काङ्ग्रेसको सिट छ कहाँ एमालेको सिट छ अहिले देशभरि हेर्ने भने धेरै अत्यधिक राम्रो छ। यो अवस्थामा हेर्दा एमाले जुन यहाँका कार्यकर्ताहरूमा केही रुष्टता हो टिकट वितरणमा देखेर या भनौँ किन यस्तो यो क्रस मतहरू
पनि तपाईँले अब सात नम्बर प्रदेशमै केन्द्रित भएर कुरा गरौँ न 39 एक स्थान बढी ल्याएर चाहिँ नम्बर वान पार्टी त बन्यो त धेरै कहिलेकै कुरा गर्दाखेरि पाँचवटा नगरपालिकाहरू चाहिँ उसले चाहिँ आफ्नो कब्जामा ल्यायो अथवा त्यहाँ विजय प्राप्त गर्यो
जिल्लै कब्जा गर्यो भनौँ न अब जिल्ला समन्वयको लिने भइहाल्यो
भनेपछि एक नम्बर यसरी पार्टी बनिराख्दाखेरि एक मात्र त्यो प्रदेशको एक मात्र उपमहानगरमा यति लज्जाबोध हुने गरी चाहिँ पराजित महसुस गर्नु उसले उसलाई कस्तो भइराख्यो होला एमाले कस्तो समीक्षा गरिरह होला। तर तपाईँले भने जस्तै यहाँनिर चाहिँ के गर्न सक्थ्यो भने एउटा उम्मेदवारमा उसले चाहिँ एउटा तुलनात्मक र राम्रो उम्मेदवारलाई दिन सक्नु पर्थ्यो होइन उसको हाम्रो विश्लेषण गर्दाखेरि
अनि
अर्थात् यसलाई चाहिँ के हुने भने अब राणा थारू समुदाय हाम्रो पक्षमा आउँछ स्वतन्त्र उम्मेदवारले चाहिँ कङ्ग्रेसको मत मात्रै काट्छन् भन्ने त्यो चाहिँ
विश्लेषण गरियो
फेल खायो होइन त्यो राम्रो भने यसरी चाहिँ हेर्दाखेरि
फुलबारीको मतलाई हामीले हेर्ने हो भने सर फुलबारीमा त नेकपा एमालेको राम्रो रहेछ
पक्कै भने फुलबारी भनेको त तपाईँ हामीलाई थाहा छ यत्र 48 सालदेखि चुनाव यता सबै संविधान सभाको चुनाव प्रतिनिधि सभाका चुनाव या स्थानीय चुनावलाई हेर्ने हो भने पनि
निर्णायकको
फुलबारीको मतमा अधिकतम पहुँच त्यो वर्चस्व त एमाले राख्दछन् त आज के भयो त त्यो भयो त आज भनेपछि एमाले जो यो मेरो पनि आधार क्षेत्र हो यो कङ्ग्रेसको मात्र होइन भन्ने एमाले आज यसरी चाहिँ पछारिँदाखेरि त्यो चाहिँ उसका लागि नमिठो हो। त्यो चाहिँ
साबिकमा रहेको फुलबारीलाई हेर्ने हो भने दुईवटा ओडा त्यहाँको 14 नम्बर र 19 नम्बर त एमाले लग्यो होइन
त्यसको आफ्नै ओडामा जहाँ तपाईँको हस्तीहरू बस्छन् नेकपा एमाले नेताहरू हामी हौ भन्नेहरूमा नै अर्को पार्टीले जित हासिल गरेपछि त त्यो सङ्गठन कति बलियो रहेछ कैलालीमा भन्ने त देखियो नि त त्यो त
अनि
होइन अब भनेको यहाँ यो यसको चाहिँ निष्कर्ष भने चाहिँ के हो भने हामीले के भन्न सक्छौँ भने एमाले जति सङ्गठनको रूपमा ऊ बलियो पार्टी छ अहिले त उसको लागि त धनुडी कुरा गर्दाखेरि त सुवर्ण अवसर थियो
अनि
आन्तरिक कलह कङ्ग्रेसभित्र बाघी उम्मेदवारहरू
स्वतन्त्रका
पछिल्ला गतिविधि आम पब्लिकले प्रधानमन्त्री राम्रो के अरे पूर्व प्रधानमन्त्री देउवाले राम्रो गरेन अहिले पो प्रधानमन्त्री भए त्यति बेला पूर्व प्रधानमन्त्री नै थिए राम्रो गरे यी आम कुराले गर्दाखेरि एमाले त ठिक हो भन्ने त देशव्यापी
छ नि त
त्यही कारणले नै अहिले नम्बर वान पार्टी भइराख्या हो एमाले तर यहाँ एकातिर स्वतन्त्र उम्मेदवार गोपाल हमाल लडिराख्नु अर्कोतिर कङ्ग्रेसभित्र यत्रो आन्तरिक कलह टिकट विवाद बागी उम्मेदवार भइराख्दाखेरि पनि यो यहाँनिर चाहिँ रणनीतिक रूपमा उसले चाहिँ खै बुझ्न सकेन या त्यो अवसरलाई चाहिँ समात्न सकेन। नत्र यो एउटा अवसर चाहिँ आथ्यो।
अब माओवादीतिर प्रवेश गरौँ। माओवादीका उम्मेदवार रामसमज राणाले अन्तिम आवरसम्म पनि हार स्वीकार नै भएन उहाँले।
उहाँले त के थियो भने नवराजी 27,000 मत हाम्रा छन्, 27,000 मतमा आधा मत मात्रै आयो भने पनि
हामी चाहिँ जित्छौँ,
13,000-14,000 जित्छौँ भन्ने थियो। तर मैले भने नि राजनीतिमा अड्कलबाजी अनुमान विश्लेषण गर्न सकिन्छ, तर मतदाता भनेको सधैँ उनीहरूले चाहेको जस्तो पनि हुँदैन। अहिले के प्रमुख राजनीतिक दलका नेताहरूले चाहे जस्तो मतदाताले कि मतदाता कसैका खल्तीका ती सामग्री होइनन् नि। उहाँहरूलाई पनि के हो भने एउटा त्यस्तो खालको विश्लेषण गरिएको थियो, गर्नुभएको थियो उहाँहरूले पनि। 27,000 हामी कसो नआउँला र हामी त जितिहाल्छौँ, यिनीहरू बिच लडाइँ छ, एमालेभित्र पनि त्यति सर्ट सुकिलो मन मैलो छ, सुकिला सर्टभित्र मन काला भएका मान्छेहरू छन्। अब कङ्ग्रेसभित्र पनि त्यस्तै हो, आन्तरिक कलह छ। अब गोपाल महाल भने पनि अब कति पो ल्याउलान् ल, 2,000-3,000 ल्याउलान् भन्ने
आएला
भन्दाखेरि जातिगत रूपमा उनीहरूले चाहिँ जुन सहानुभूति आफ्नो पार्टीप्रति आएर मेयर के अरे उम्मेदवार रामसमज राणालाई आउला भन्ने सोचेका थिए, त्यो अनुमान पनि
माओवादीले उम्मेदवार पनि त्यही क्यालकुलेसनको आधारमा गरेको थियो।
रामसमज राणालाई गर्दाखेरि त्यही राणा थारू समुदायको मतलाई चाहिँ आफ्नो पक्षमा पार्नकै लागि उहाँलाई गरिएको हुनुपर्छ, हो भन्न मिल्दैन, हुनुपर्छ। तर त्यो पनि फेल खायो भनेपछि यहाँनिर के बुझ्नु पर्यो, यो एउटा चुनावले एउटा गजबको कुरा के देखायो भने नवराजजी, दुई तिनवटा कुरा। नम्बर एक, मतदाता कसैका अब खल्तीका रहेनन्, हिजोको मतदाता रहेन। आज त्यो मतदाता हुन्थ्यो भने गोपाल हमालले पनि किन 11,500 मत जितको नजिक पुग्नु पर्थ्यो, झन्न झन्डै जितिसक्यो भन्नु न। भनेपछि अब कसैलाई चाहिँ पैसाको लोभमा पैसा,
तर एउटा यहाँनिर तपाईँले गजबको कुरा गरिरहँदा, हिजो रामसमज राणाले एउटा स्टाटस हाल्नु भएको छ कि हामीले भनौँ न मुद्दा दियौँ, अरूले पैसा दिए, हामीले मुद्दा फ्याँक्यौँ, हामीले मुद्दाको प्रचार गर्न सक्यौँ, अरूले पैसाको प्रचार गरे भन्ने कुरा पनि आज
तुलनात्मकमा उहाँले खर्च कम गर्नुभयो होला नवराज, त्यो होला कुरा हो। तर यी भनिने कुराहरू खर्च सकेसम्म आफ्नो
सबैले
बलबुताले भ्याएसम्म, पार्टीको खर्चले भ्याएसम्म गर्ने प्रयास गरिएको हुन्, कतिपय ठाउँमा हामीले देखेकै सुनेकै बुझेकै कुराहरू हुन्। तर देखियो के भन्दाखेरि अब पैसाले मात्रै पनि काम गर्दैन, पैसाले मात्रै त्यो भोट मान्छेको मतलाई किन्ने पैसाले, यस्तो पनि हुन्छ यो देशमा पैसाको दम्बमा एउटा मान्छेलाई किनिदिने, उसको अधिकार किनिदिने, योभन्दा ठुलो चाहिँ एउटा नराम्रो कुरा के हुनसक्छ?
ओके, यतिखेर हामी सर्ट यो टाइम चेकको पालो भएको छ सर, म तुरुन्तै फर्किहालेँ, म यतिखेर टाइम चेकमा जान्छु। आदरणीय श्रोतापन यहाँहरू सम्पूर्णलाई स्वागत छ। यो छोटो व्यापारिक विश्रामपछि कार्यक्रम तातो बहस हुँदै हुनुहुन्छ। बिहानको 7:30 बजेदेखि हामी 8:15 बजेसम्म कुराकानी गर्छौँ तातो बहसमा। आज हामीसँग हुनुहुन्छ वरिष्ठ पत्रकार हिक्मत रावल हुनुहुन्छ, उहाँसँग हामीले स्थानीय तहको निर्वाचनमा केन्द्रित रहेर पछिल्लो समयको समीक्षा गरिरहेका छौँ। अब अवसर चुनौती के हुन सक्छन् निरपोडका लागि, यो 5 वर्ष के वास्तवमै सुवर्ण अवसर होला नि या फलामको चिउरा चपाउनु जतिको चुनौती होला, यी यावत विषयमा रहेर हामीले कुराकानी गरिरहेका छौँ। म पुनः वरिष्ठ पत्रकार हिक्मत रावललाई म वेलकम गर्छु, पुनः स्वागत छ सर यहाँलाई। अब हामी धनगढी उपमहानगरपालिकामा चाहिँ निरपो ओडले बोलेका प्रतिबद्धता उहाँले कसरी पुरा गर्नु होला, यो एउटा महत्त्वपूर्ण विषय। उहाँले पहिलो नम्बर के भन्नुभएको छ भने, म स्मार्ट सिटी बनाउँछु जसका लागि मेरो एडिबी र सघन सहरीका लागि मेरो पहिलो कदम रहन्छ भनेर हिजो पनि अन्तर्वार्ता टेलिभिजन र रेडियो दुइटै ठाउँमा उहाँले बोल्नु भएको छ। उहाँका लागि यो सहज छ या गाह्रो छ?
अब यहाँनिर चाहिँ कुरा के हो भने नवराजजी, प्रतिबद्धता घोषणा पत्रमा लेखिएका शब्दहरू त अब घर घरमा गएर अति हेरिराखेका छन् आम नागरिक,
हामी पनि हेर्दैछौँ।
अब मिडियाको खबरदारी वाचडग रूपमा त हामी त
छँदै
नै भए भन्दाखेरि, अब यहाँनिर कुरो कहाँनिर हो भने, नृप ओडले अब यो सहरलाई चाहिँ म समुन्नत एउटा समृद्ध सहर बनाउँछु भन्नुभयो, र तपाईँले भने जस्तै स्मार्ट सिटी पहिलो विषय। अब यहाँनिर चाहिँ यो विषयमा चाहिँ ठुलो कुरा होला भन्ने मलाई लाग्दैन। यहाँनिर चाहिँ यो यसको श्रेय यो हुन त पहिल्यैदेखिको प्रोजेक्ट हो, यो एसियाली विकास बैङ्क र सघन शहरी विकासको उसमा चाहिँ यो भइराखेको चल्न चल्ने सुरु भएको, यो नगरपालिकाका कर्मचारीदेखि लिएर
के के कुराले
यो चाहिँ हो, ल्यान्डफिल साइटको अभाव भएर नै यो कुरा रोकिएको हो। तर मलाई लाग्छ यो प्रोजेक्ट चाहिँ एसियाली यो स्मार्ट सिटी एउटा परिकल्पना हो, समृद्ध सहर बनाउने जुन योजना यो भएको छ यो चाहिँ रोकिन्छ भन्ने लाग्दैन। यहाँनिर चाहिँ निरपोडले चाहिँ त्यसको जस
बाट
उहाँले गर्दा भन्ने भन्दा पनि त्यो अटोमेटिक रूपमा यो विगतदेखि नै यो
एउटा
केही न केही कारणले रोकिएको, अब सुरु हुँदाखेरि पक्कै पनि यसले राम्रो गर्नेछ। रिपोर्टलाई चाहिँ यो सडकहरू बनिदियो, होइन यहाँनिर चाहिँ ढल निकासका कुराहरू भइदिए भने यो मेयर आए
उहाँले केही नगरे पनि लागू गरिदिने भने मात्रै धनगढी धेरै अगाडि जान्छ।
नगरे पनि यो कारणले गर्दाखेरि मैले भने नि त यो अवसर हो, उहाँले केही नगर्दाखेरि जुन 3 अर्बको यो चाहिँ प्रोजेक्ट छ एसियाली विकास बैङ्कको यही प्रोजेक्टलाई मात्रै पनि फत्ते गरिदिए भने उहाँहरूले के गर्नु पर्दैन, वाही वाही कमाउनु त्यहीबाट सुरु हुन्छ। उहाँहरूले यो ल्याएको त हो पहल गर्नुभयो होला, तर यो आएको कुरालाई कम्तीमा चाहिँ सदुपयोग गरिदेऊ, भुइँको टिप्नुभन्दा पनि अहिले चाहिँ खल्तीमा भएको मात्रै बचाइदिनु भयो भने उहाँको त्यो स्मार्ट सिटीको जुन कन्सेप्ट छ यो पक्कै पनि यसले चाहिँ उहाँहरूलाई चाहिँ माथि उठाउँछ। मैले भने नृपोलले हिजो प्रतिबद्धता व्यक्त गर्नुभएको छ, तर ती गरेका प्रतिबद्धता सबैले हेरिराखेका छन्। अन्तर्राष्ट्रिय नाका तपाईँले भने गौरीफन्ड नाका बनाउने भन्नुभयो, त्योभन्दा सजिलो स्मार्ट सिटीको विषय हो। अब अन्तर्राष्ट्रिय नाका बनाउने भन्ने विषय बनाएर मात्रै हुन्छ त भन्ने विषय होला स्वाभाविक रूपमा। उहाँले आफ्नो पार्टीमा चाहिँ पहल गरेर एउटा प्रमुख पार्टीको रूपमा उहाँले चाहिँ त्यो डिसिजन गर्न सक्नुहुन्छ, भारतलाई दबाब दिएर त्यो होला, तर त्यसमा पनि कति सहज कति असहज उहाँले चाहिँ भन्नुभएको छ, प्रतिबद्धता व्यक्त गर्नुभएको छ। तपाईँ हामीलाई सबैभन्दा ठुलो खुसीको कुरा, जबसम्म हामी त अहिले नाकाबाट चाहिँ बन्द छौँ नि, हामीसँग कुनै पनि नाका छैन नि, ल्यान्ड लक्ड भयौँ हामी चाहिँ, नाका खुला भएन हामीसँग चाहिँ। त्यो नाका नहुनुको असर चाहिँ आज सुदूरपश्चिमको गरिबी र अभाव बढ्दै जानु हो,
अनि
गौरीफन्टा नाका होइन नि अथवा बनवासा नाका होइन, होइन अन्तर्राष्ट्रिय नाका हुनका लागि त्यसका निश्चित मूल्य मापदण्डहरू छन्। र गौरीफन्टा नाका हामीसँग जोडिदियो भने
अझ हामीलाई राम्रो हुन्छ भन्ने मात्रै हो,
एउटा विकासको चाहिँ कोसे ढुङ्गा साबित हुनसक्छ। उहाँले भनेको यो प्रतिबद्धता त्यति सहज चाहिँ हुने छैन, तर यसमा दबाब पनि त्यत्तिकै हुन, जनदबाब पनि त्यत्तिकै हुनेछ।
त्यसका लागि त भर्खरै मात्र भनौँ न स्वतन्त्र उम्मेद्वार गोपाल हमालले 1001 जनाको चाहिँ एउटा नागरिक समूह दबाब समूह बनाउने घोषणा एनाउन्स गरिसक्नु भएको छ।
उहाँले भन्नुभएको छ हामी चाहिँ एउटा दबाबमूलक भूमिकामा हुन्छौँ, यानि कि एउटा सशक्त प्रतिपक्षको रूपमा चाहिँ खबरदारी गर्नेहरू त छन् त, चाहे त्यो गोपाल हमालको प्रयास होस् या अरूबाट चाहिँ खबरदारी हुने नै छ। अब 2-3 कुरा भइदियो भने जस्तो अब यो के अरे स्मार्ट सिटी यो भइदियो भने धेरै कुराहरू चाहिँ सडकका अहिले जुन जति पनि समस्याहरू छन् ती न्यून हुन सक्छन्। अर्को कुरा गौरीफन्टा नाका अन्तर्राष्ट्रिय नाका भयो भने त्यो सुदूरपश्चिमका लागि ठुलो कुरा हो। अहिले तपाईँले नाका त अहिले पनि त योभित्र त षड्यन्त्रको जाल त रचिँदैछ नि त, यही नाकालाई हुन त टिकापुर भन्ने होला, तर यसलाई मृत सहर बनाउने षड्यन्त्रहरू त्यस्ता जाल झेलहरू त भइरहेका छन् त। टिकापुरमा अन्तर्राष्ट्रिय त्यो नाकालाई खुलाउने, गौरीफन्डालाई एउटा सामान्य चाहिँ एउटा
छोटो छोटो
बाटो, त्यही चाहिँ मान्छे जाँदाखेरि त्यो गाडीमै पनि चाहिँ बिरामी पलिएसम्म पुर्याउनु पऱ्यो भने गाडीमै चाहिँ मृत्यु हुने स्थिति छ भने चाहिँ यसलाई एउटा मृत सहरका रूपमा यसलाई चाहिँ राख्ने धनगढीलाई, यो त बहु खतरनाक रूपमा आइरहेको छ।
हेर्नुहोस् यो डिजाइनिङ
विकास बैङ्कको प्रोजेक्टलाई चाहिँ खतम
पार्ने,
त्यसलाई चाहिँ
लागू हुनै
हुनै नदिने, अर्कोतिर अन्तर्राष्ट्रिय नाका
यहाँबाट लग्ने
यहाँबाट सारेर यसलाई एउटा डेड सिटी,
तेस्रो कुरा अब राजधानीको कुरा बडो चर्चामा छ,
डेड सिटीका रूपमा बनाउने प्रयास भइरहेको। तर यहाँनिर चाहिँ मलाई लाग्छ अहिलेका जननिर्वाचित प्रतिनिधिहरू जति पनि छन् उहाँहरूको चाहिँ चनाखु बन्नुपर्ने छ, उहाँले चाहिँ बढीभन्दा बढी उहाँहरूले यदि यो पनि गर्न सक्नु भएन, अन्तर्राष्ट्रिय नाका गौरीफन्टा बन्न सकेन, एसियाली विकास बैङ्कको प्रोजेक्ट चाहिँ सही रूपमा लागू हुन सकेन भने उहाँहरूको चाहिँ फेरि दिनगन्ती सुरु हुनेछ।
अहिले यही विषयमा सर प्रदेशको राजधानीको विषय बडो चर्चामा रहेको छ, कसैले दिपायल भन्दै हुनुहुन्छ, कसैले डन्डेलधुरा भन्दै हुनुहुन्छ, हाम्रो विश्लेषणले के भन्छ, कुन ठाउँ बडो उपयुक्त होला सबैका लागि?
त्यही त अब प्रदेशको राजधानीको कुरा पनि के हो नवराजी, अब संविधानमा प्रष्ट उल्लेख छ, संविधानको धारा 176 प्रदेश सभा गठन गर्ने र प्रदेश सभाका बहुमत सदस्यहरूले जे पारित गर्छन्
सिफारिस गरेको
आधारमा त्यो बहुमतले जे निर्णय गर्छ त्यही हुने विषय हो। जस्तो राजधानी पनि कहाँ बनाउने भन्ने विषय अहिले चर्चामा आउनु स्वाभाविकै हो। तपाईँले हामीले त विश्वविद्यालय देखेका छौँ नि, अब कति मार काट हुन्छ यहाँ, फेरि कति रगत बग्छ त्यो त हेर्नै बाँकी छ, कति हामी आपसमा लड्छौँ एक घरमा एकले अर्कोलाई, कति गोदागोद गर्छौँ, कति चाहिँ हामी चाहिँ सङ्कीर्ण सोचमा बाँचिराखेका छौँ भन्ने त अब हेर्न बाँकी छ। तपाईँले भने जस्तै राजधानीको नामाकरणको विषय अझ सीमाङ्कनका विषय पनि
अझ सबै बाँकी नै छ,
बल्झिएकै छन् ती चाहिँ, त्यो बाँकी नै छन्। राजधानीको विषयमा पनि यहाँ ठुलो लडाइँ हुनेवाला छ, तर राजधानीको विषय भनेको के हो भने त्यो प्रदेश सभाको बहुमतले के नाम दिने या कता राख्ने भन्ने विषय होला। तर पनि त अब हामीले चाहिँ अहिले
हेर्दाखेरि पर्छन् सर,
अब डोटीमा अहिले यहाँ फेरि गाह्रो भनेको के हो भने प्रत्येक ठाउँमा धनगढी आउँदाखेरि नेताहरूले एउटा बोल्छन्, धनगढी राजधानी भन्छन्, चाहे त्यो शेरबहादुर देउबा हुन्, चाहे त्यो अन्य सांसद हुन् मन्त्री हुन्, अनि डोटी जाँदाखेरि डोटीको चाहिँ दिपाइले नै बनाउनु पर्छ भन्छन्। यिनले ठाउँ ठाउँमा यिनका बोलीहरू पनि बेला बेला फेरिराख्छन्, ती फेरिएका बोलीले फेरि चाहिँ हामीलाई समस्या गर्नेवाला छ। अब डोटीका मान्छेले चाहिँ होइन दिपाइल नभएकन हामी खुन बगाइदिन्छौँ भन्छन्, धनगढी स्वाभाविक रूपमा यसको अग्राधिकार पनि के छ भने संरचनाका हिसाबले प्रशासनिक रूपमा या पूर्वाधारका हिसाबले पनि धनगढी उत्तम ठाउँ हो यो चाहिँ हल्ल चलाइया छ नि सीमाको डिस्टान्स यति हुनुपर्छ यो कहाँ छ र कुन कहाँ कहाँ लेखिया छ र त्यो चाहिँ यति डिस्टान्समा हुनुपर्छ भन्ने त कुनै अन्तर्राष्ट्रिय
छैन इन्टरनेसनल एउटा बोर्डरको छेउ भन्दा कति मिटर या कति किलोमिटर हामीले
यति डिस्टान्स हुनुपर्छ या त्यो छ भन्ने मलाई लाग्छ अनि
संवेदनशीलताको हिसाबले हेर्ने भने हामी सिमानाको यति छेउमा छौँ र राजधानी यहाँ हुने हो भने हुन सक्ने भोलि शङ्का भनौँ न
अब कुरा के भन्नु भने यहाँनिर चाहिँ राजधानी धनगढीमै हुँदाखेरि अथवा अत्तरीय भइलियो हुन त भोलि
यो बिचमा भयो
महानगरको विषय पनि आइरहेको छ महानगरपालिका नै भयो भने अत्तरिया सहितको एउटा महानगरपालिका
बन्ला
त्यता पनि अहिलेका मेयरले
म पहल गर्छु
भनिराख्नु भएको छ तर कुनै धनगढीमा संवेदनशीलता हुने अत्तरियामा नहुने भन्ने हुँदैन यो थोरै दूरीले चाहिँ धेरै ठुलो त्यसले असर पार्छ हामी यो भू राजनीति यसरी चाहिँ जोडिएका छौँ हाम्रो भौगोलिक स्थिति छ र भू राजनीति जसरी हामी चाहिँ एक परस्पर जोडिएका छौँ यसले चाहिँ धनगढी हुँदाखेरि बढी खतरा हुने अनि अत्तरिया हुँदाखेरि कम खतरा हुने भन्ने हुँदैन नहोला हुन पनि अब यो आफ्नो बुझाइ होला दलहरूले के बुझेका छन् विशेषज्ञहरूले के बुझाएका छन् यो होइन भौगोलिक विदहरूले के बुझाएका छन् त्यो आफ्नो ठाउँमा होला तर अब सिमाना भन्दा पनि अलि पूर्वाधारको विषय हो हामीले भनेको के भने हामीले हाम्रो बुझाइ के हो भने उपयुक्त भनेको धनगढी नै हुनुपर्छ किनभने
एयरपोर्ट
नौटा जिल्लाको एउटा औद्योगिक क्षेत्र सबैको एउटा सङ्गम स्थल विभिन्न जात जाति यहाँ राणा थारूको विषय पनि छ नि यो उहाँहरूले पनि एउटा राजधानी हुँदाखेरि हामी कहीँ न कहीँ मान्छौँ भने होइन अब यो राजधानी छिनेर अथवा अन्यत्र लगियो भने उहाँहरू के भनेर
भनेपछि
एकातिर राणा थारू समुदाय यहाँ चाहिँ बहुसङ्ख्यक राणा थारू समुदाय छ कैलालीको जनसङ्ख्याको कुरा गर्दाखेरि पनि विभिन्न जात जाति मगर थारू राणा दलित होइन बाहुन ब्रा छेत्री सबै ठकुरी मिलेर यो बसेको ठाउँमा पूर्वाधारका हिसाबले पनि हामी सही ठाउँमा छौँ अब यो अहिले जुन एयरपोर्ट छ यसले अन्तर्राष्ट्रिय स्तरको एउटा त्यो त्यो चाहिँ
स्वरूपले
सक्षम छु भनेर चाहिँ देखाउँछ बन्ला बन्न सक्ने सम्भावना रहन्छ यो चाहिँ किनकि हामीसँग जग्गा पर्याप्त छ होइन यी साधन स्रोतका हिसाबले पूर्वाधारका हिसाबले र प्रशासनिक रूपमा बनेका संरचना पनि तुलनात्मक रूपमा यहाँ चाहिँ धेरै भए हुनाले चाहिँ अब पहाडी जिल्ला भन्दा यहीँ उपयुक्त हुन्छ तर यसमा ठुलो विवाद हुनेछ नवराजी यसमा ठुलो विवाद हुनेछ पहिलो कुरो त राजधानी कहाँ भन्ने भन्ने विषय विवाद हुने भयो त्यसपछि नामाकरणको विषय पनि नामाकरणमा पनि ठुलो विवाद हुन सक्छ यसैले यो यो यसको चाहिँ यो गुनासो यसको चाहिँ नराम्रो पक्ष भनेको पनि नेताहरूले बिगारिदिएको मैले ठाउँ ठाउँमा गएर जे जे बोलेका छन् अब यिनीहरूलाई नै मुस्किल हुनेछ हेर्नु न दिपालीमा गएर दिपाली राजधानी हुनुपर्छ भन्नेहरू धनगढीमा आउँदाखेरि अब धनगढीलाई राजधानी कसरी हुन्छ भनेर स्वीकार्छन् त मुस्किल त छ नि त तर योभन्दा अघि यो प्रदेश सभाले गर्ने विषय भएका कारणले चाहिँ
अहिले नै हामीले
अब यो भोलिको विषय
राजनीतिक दलहरूको हातमा
यसमा ठुलो विवाद हुन्छ किनकि विश्वविद्यालयदेखि हामी हेर्दै
अहिले अहिलेसम्म हेर्नु विश्वविद्यालय यहाँ र त्यहाँ कस्तो झगडा भयो होइन हामीले हेऱ्यौँ पनि डन्डीपुरामा पनि अहिले सम्भावना
परिचय पनि यो देशमा के भएको छ भने राम्रो सम्भावना भन्ने एकातिर छँदैछ खुब ती आपसमा लड्छन् भन्ने
भाइ भाइ लड्छन् भन्ने पनि विश्लेषण हुन्छ नि त बाहिर
हामी सानातिना कुराहरू पनि लड्छौँ नि त्यो कञ्चनपुरमा हुँदाखेरि
हामी छैन
सुदूरपश्चिम होइन भन्ने ठान्छौँ अथवा धनगढीमा राजधानी हुँदाखेरि त्यो हाम्रो भूगोलमा पर्दैन भन्ने यी बडा
सङ्कीर्ण
सोचमा यहाँनिर एउटा भन्नुपर्ने कि नवराजी के हो भने हामीले यो बिचमा दलहरूलाई चाहिँ व्यापक गाली गऱ्यौँ उम्मेदवारहरूलाई नेताहरूलाई बर्बाद गरे देश भन्यौँ तर अहिले आएर मलाई चाहिँ के लाग्दछ भने अब आत्मसमीक्षा एउटा नागरिकले पनि गर्ने हो कि हामीले के गर्यौँ भन्ने विषय पनि ठुलो होला जस्तो धनगढी उपमहानगरपालिका कुरा गर्दाखेरि सडक बनाइदिएनन् होइन ढल निकास गरिदिएनन् तर एउटा नागरिकले के गर्यो त नागरिकको दायित्व त्यो घरभित्रको फोहोर ल्याएर अब त्यो बिच सडकमा फाल्ने हो त ती छाडा चौपायाहरू पाल्न नसक्नेले घरबाट ल्याएर
सडकमा
फालिदिने हो त अनि चौपाया व्यवस्थापन गर्दिएन भन्ने नगरपालिकाले या नेताहरूले चाहिँ यसमा ध्यान दिएन भन्ने सडक आफै कोर्ने विभिन्न त्यो महोत्सव लगाउँदाखेरि बिच सडकमा होस् या अन्य त्यस्ता ठुल्ठुला कार्यक्रम गर्दाखेरि बिच सडक कोर्ने भत्काउने होइन भनेपछि कहीँ न कतै
नागरिक
जिम्मेवार बन्नुपर्छ अब नेताहरूले चाहिँ कर्तव्य अधिकार त पाएका छन् भनेको छ अब स्थानीय तहका 22 अधिकार दिइया छ गाउँपालिका नगरपालिकामा त्यो उनीहरूले कर्तव्य बोध गर्न जरुरी छ र त्यो सँगसँगै आम नागरिक तपाईँ हामी यो नगरवासीले पनि के गर्नु छ भने मेरो दायित्व के हो भनेर बुझिदियो भने मात्रै पनि यो सहर चाहिँ सम्बन्ध भन्न
अब एउटा कुरा यहाँनिर मैले अन्त्य अन्त्यमा जोडेँ किनभने यो सहरका अव्यवस्थित सहरलाई व्यवस्थित बनाउनु पर्नेछ तोडफोड गर्नुपर्नेछ या भनौँ अब त्यो क्षमता निरपोरसँग छ कि छैन अबका मेयरसँग जो चाहिँ आइसक्नु भएको छ उहाँको हेर्न बाँकी छ उहाँले मैले सही दिनमा केही पनि गर्न सक्दैन भनेर उहाँले मसँग अन्तर्वार्तामा बोलिसक्नु भएको छ उहाँको हामीसँग टेप रेकर्ड पनि छ भिडियो रेकर्ड पनि छ यो अवस्था हेर्दा सर तपाईँको कल्पनामा के छ 5 वर्षमा यस्तो बनाइदियो भने राम्रो हुन्थ्यो यो हुन्छ
मेयर उपमेयर अब उपमेयरको कुरा गर्दाखेरि पनि सक्षम महिला
तर काठमाडौँ बढी बस्नुहुन्छ भन्ने आरोप उहाँलाई लाग्दै आएको छ
टुरिस्ट भनेर चाहिँ एउटा बीचमा त्यस्तो टिप्पणी नै गरियो. तर अब उपमेयर भइसकेपछि स्वाभाविक रूपमा उहाँको दायित्व यहीँ बस्नुपर्ने हुन्छ. र भिजन भएका मान्छेहरू छैनन् म भन्दैन, भिजन कसै अरूसँग मात्रै छ र उहाँहरूसँग छैन भन्दैन. तर यद्यपि यो बिचमा उहाँहरूसँग भएको भिजन देखिएन, त्यो जनताले चाहिँ त्यो एहसास गर्ने गरी त्यो चाहिँ त्यसको चाहिँ पाएनन्, भोग्न पाएनन्. तर यहाँनिर के हो भने अब निरपौलका मेयर उपमेयरका केही दिनहरू चाहिँ खटन पटन विभिन्न यस्तै यस्तै, यो त बडा चुनौती पनि उत्तिकै छ नि त. यो पहिलो उहाँ चाहिँ सरकार प्रमुखहरू, यो देशको स्थानीय तहका पहिलो सरकार प्रमुखहरूलाई पहिलो त खटनपटनमै महिनौ दिन लाग्छ, यहाँ मिलाउनु पर्यो, यहाँ वडा यहाँ कर्मचारी यहाँ यो भन्दैमा जान्छन्. अनि दोस्रो कुरा, अब उहाँहरूले यसलाई चाहिँ धेरै महत्त्व नदिकन विकास निर्माणमै खेल्नुपर्छ. सय दिनको गिन्ती हुने, यो चाहिँ काउन्टडाउन हुनेछ उहाँको, भनेपछि अहिलेदेखि उहाँले प्रयास थाल्नुपर्छ.
त्यही त, सय दिनमा उहाँले म के गर्नै सक्दैन भन्ने जवाब दिनु भने त
राम्रो होइन. सय दिनमा म के गर्न सक्दैन, म के गर्न सक्दैन,
काठमाडौँको मेयरलाई हेर्ने हो भने त विद्या सुन्दर साक्यले जुन बोल्नु भएको छ, सय दिनमा म विश्वको सुन्दर सहर बनाउँछु,
राज्य के गर्न, उहाँले सय दिन पर्खिनै पर्दैन के,
हो नि, सुरुवात त पहिलै दिनबाट सुरु हुन्छ.
हल्का एउटा मानसिकतामा अलिकति परिवर्तन गर्ने बित्तिकै सोसाइटीमा परिवर्तन हुन्छ.
आज योगी आदित्यनाथलाई
भन्छ नि, मेयर चेन्ज इन आइडिया क्यान चेन्ज द सोसाइटी भन्छ नि. यसैले चाहिँ अलिकति हाम्रो मानसिकतामा परिवर्तन गर्नुपर्छ, विकासप्रति विकास गर्न सक्छु म गर्छु भन्ने यहाँ परिवर्तन गर्नु पऱ्यो कि दिमागमा. त्यसैले सय दिन भने पनि धेरै ठुलो कुरा हो, गर्नेलाई एउटा अवधारणा त ल्याउन सकिन्छ नि,
कन्सेप्ट
ल्याउन सकिन्छ नि, त्यो उहाँहरूले गर्नु होला आशा गरौँ. तर समग्रमा के हो भने रिसर्च जरुरी छ धनगढीको, पुनः चाहिँ यसको अनुसन्धान जरुरी छ. खोला नाला कहाँ अतिक्रमण भएका हुन्, कुकुली गरेका हुन, यो सहरको मुहार कस्तो बनाउनु पर्ने हो,
बजार कसरी व्यवस्थित गर्ने, कसरी तोडफोड गर्ने, डोजर लगाउन सक्ने कि नसक्ने,
यो माथि रिसर्च गर्न जरुरी छ, सामाजिक अनुसन्धान जरुरी छ. त्यसैले चाहिँ यो रिसर्च चाहिँ उहाँहरूले गर्नुहोला, आफूले सकेन भने त्यस्ता विज्ञहरूलाई ल्याउन सकिन्छ, एक्सपर्टहरूलाई ल्याएर चाहिँ सुझाव माग्न सकिन्छ. त्यसरी जानुभयो भने उहाँहरूको हाई हाई हुनेछ, इतिहासका उहाँ गौरवमय
इतिहासमा नाम लेखिन्छ, मैले हिजो पनि भनेको छु उहाँलाई,
नयाँ इतिहासका अगुवाहरू हुनेछ, इतिहास कोर्ने अभिभावक पनि उहाँहरूलाई दिइएको छ यो सडक यो सहरको. तर कदाचित उहाँहरूले चाहिँ सक्नु भएन, फेल हुनुभयो भने त्यही त जनता त
नगरपिता
सिंहदरबार, मैले भने सिंहदरबार जानु पर्दैन, अब काठमाडौँ जानु पर्दैन, घर आँगनमै आफ्ना निर्वाचित पदाधिकारी भेटिन्छन्, उहाँहरूले के गर्ने भन्ने विषय त आउला नि.
थ्याङ्क यू सो मच, बडो महत्त्वपूर्ण समयमा विश्लेषण गरिदिनु भयो, चुनावको समीक्षा गरिदिनु भयो, म आभार व्यक्त गर्छु. हिक्म सर, पुनः पनि यस्ता समयहरू पुनः मिल्नेछन्, हाम्रा बसाइका क्रम फेरि रहनेछन्. थ्याङ्क यू सो मच,
धन्यवाद महाराजी, तपाईँले पनि समय दिनु, धन्यवाद.
आदरणीय श्रोता, आजको यो तातो बहसमा हामीसँग हुनुहुन्थ्यो वरिष्ठ पत्रकार हिक्मत रावल हुनुहुन्थ्यो, उहाँसँग हामीले चुनावको समीक्षा र धनगढी उपमहानगरपालिकाको विकास कुन गतिमा हुनु पर्ला, निरपौड र सुशीला मिश्रका दिनहरू अब सुरु भएका छन्, उहाँहरूका कामका गतिविधि कस्ता हुनेछन् त्यसको हामी फलोअप गर्नेछौँ, उहाँहरूका गतिविधिलाई हामी निरन्तर निगरानीमा राख्नेछौँ. यही भन्दै आजलाई कार्यक्रमबाट मनोवराधान पनि बिदा माग्छु. अवस्था, नमस्कार.